यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। तिहार अन्तर्गत आज गाई पूजा, गाईलाई मिठो खानेकुरा खुवाई पूजा गर्दै मनाइँदै गोवर्धन पूजा पनि आजै। आजदेखि नेपाल सम्वत 1141 प्रारम्भ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङटन डीसीमा र्याली। राष्ट्रपति ट्रम्पले अझै पराजय स्वीकार्न बाँकी। समाचार अब विस्तारमा। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार मनाइँदैछ। हिन्दूहरू गाईलाई लक्ष्मीको प्रतीक र गौमाता भनी आमाको रूपमा मान्दछन्। आज गाईलाई श्रृंगार पटार र पूजा अर्चना गरी माला लगाई मिठो खानेकुरा खुवाइन्छ। आजै रक्षाबन्धनका दिन बाँधेको डोरोलाई मृत्युपछिको कष्टमय सागरबाट मुक्ति पाउने धार्मिक विश्वासका साथ गाईको पुच्छरमा बाँधिन्छ। गाई पूजा लक्ष्मी पूजाकै दिन गर्ने परम्परा रहे पनि तिथिको घटबढ़का कारण यसपालि गाई पूजा आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। आजै गोवर्धन पूजा पनि गरिँदैछ। आज कृषि कार्यसँग विशेष रूपमा गाँसिएको गाई बाछा तथा गोरूलाई पूजा गरी मिठो खान दिइन्छ। धार्मिक मान्यता अनुसार गो वंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्री कृष्णले घाँसपात र पानीले सम्पन्न गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाएर पूजा गरिन्छ। नेवारी समुदायले आज म पूजा मनाउँदैछन्। महको अर्थ शरीर हुने र आफ्नै शरीरप्रति आदर प्रकट गर्दै म पूजा मनाउने गरिन्छ। आजको दिनलाई आत्मतत्व बोध गराई सजीवताको आवास गराउने दिनका रूपमा लिइन्छ। भोलि भाइटिकाका दिन बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म बाल गोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ। काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहकार्यमा निर्माण कार्य सम्पन्न भएसँगै भाइटिकाको दिनमा मात्रै खुल्ने रानी पोखरीको बीच भागमा रहेको बाल गोपालेश्वर मन्दिर दर्शनको व्यवस्था मिलाइएको हो। आजदेखि नेपाल सम्वत 1141 प्रारम्भ हुँदैछ। नेपाल सम्वतका प्रवर्तक शंकरधर साकवा हुन्। उनले नेपाल मण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत शुरू भएको हो। यसै अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभएको छ। बाँकेमा थप 2 कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी 32 वर्षीय पुरूषको नेपालगंज मेडिकल कलेज कोहलपुरमा आज बिहान र कैलालीको भजनी नगरपालिका 8 65 वर्षीय पुरूषको भेरी अस्पताल नेपालगंजमा गैराती मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोविड अस्पतालमा थप 2 कोरोना संक्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको साखुरीगढ़ी गाउँपालिका 8 72 वर्षीय पुरूष र बराह क्षेत्र नगरपालिका 3 44 वर्षीय महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभयो। बाँकेमा आज थप 26 कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा 18 पुरूष र 8 महिला छन्। कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहले स्थापना गरेका कोविड अस्पतालहरूले अझैसम्म स्वास्थ्यकर्मी पाउन सकेका छैनन्। पर्वत जिल्लाको पैयुं गाउँपालिकाले बाहेक अन्य स्थानीय तहले स्वास्थ्यकर्मी नपाउँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
हाम्रो गाउँपालिकामा अहिले 5 कोविड अस्पताल हो, 5 बेडको साधारण कुराहरू चाहिँ पुरा गरेर अहिले सञ्चालन नै गरेको छ।
पर्वतको पयुं गाउँपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पतालमा स्वास्थ्यकर्मी नियुक्त गरी सेवा शुरू गरिएको बारेमा बताउँदै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पयुं बाहेक अरू स्थानीय तहले स्वास्थ्यकर्मी नै नपाएको गुनासो गरेका छन्। मोदी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीहरूका लागि दरखास्त आह्वान भए पनि कसैले पनि दरखास्त पेश गरेका छैनन्। गाउँपालिकाका उपाध्यक्ष सेती महत:
कोविड हस्पिटल बनाउने भनेको काम हुँदैछ। एकजना डाक्टर हो, त्यहीको डाक्टरलाई राख्ने हो कि भन्ने कुरा पनि थियो। त्यो अहिले भर्खरै तत्कालै सञ्चालनमा आइसकेको छैन। त्यो बनाउँदैछन् त, उताको मरमत गर्दैछन्।
कोरोना अस्थायी अस्पताल बनाएर संक्रमितको उपचार गर्न भन्दै संघीय सरकारले प्रत्येक स्थानीय तहलाई 10-10 लाख रूपियाँ बजेट पठाइसकेको छ। फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासक विभागीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो।
हस्पिटल त त्यहाँ रेडी भएको छ दुई स्थानमा, कोभिडको डाक्टरले एप्लिकेसनै हालेन, अरू डाक्टरहरू हुन्छ नि निजी प्राक्टिस गर्ने उहाँहरूसँग चाहिँ एक किसिमको कन्ट्राक्ट गरेर दिनमा एकचोटि आएर हेरिदिने अथवा समस्या परेको समयमा आएर हेरिदिने गरी चाहिँ अर्को बाहिरको डाक्टरलाई चाहिँ त्यसरी कन्ट्राक्ट गरेर काम लगाउने कि भन्ने हामी सोचिरहेको छौँ।
5 बेड क्षमताको अस्पतालका लागि मेडिकल अफिसर डाक्टर सहित 2 नर्स र 1 कार्यालय सहयोगीको माग गरिएको छ। 3 महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरू हुन नसकेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले बताउनुभयो।
डाक्टरको समस्या पर्यो, 1 डाक्टरको निवेदन पर्याप्त छ, आउनु भएन, स्टाफ नर्स राखियो, डाक्टर खोज्न पर्नेछ। अस्थायी कोरोना अस्पताल 3 महिनाको लागि भएन, अनि कुन डाक्टर आउने? अलिकति निरन्तरता हुने गरी दिन पर्थ्यो।
स्थानीय तहपिच्छे अस्पताल बनाउनु भन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने तर्क गर्नुहुन्छ पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी।
जिल्लामा एउटा या 2 ठाउँमै व्यवस्थित ढंगले ठूलो मात्रामा अलिक विज्ञ डाक्टरलाई पनि लान सकिने र उपकरणहरू पनि उपलब्ध गराउन सकिने हुन्छ। नयाँ केस हो, त्यस कारणले कन्फ्युजनको लागि पनि त अर्को अलिक टिम भइदिए सरसल्लाह गरेर चल्न पायो भने ऊ पनि अलिक कन्फ्युजनले काम गर्छ।
कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नु पर्दा कोरोना संक्रमितको गाउँ घरमै उपचार गर्न खोजिएको प्रयास सफल हुन सकेको छैन। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
यो थियो संवाददाता रोशन तिवारीको रिपोर्ट। अब बाँकी प्रसंग। लक्ष्मी पूजा गर्ने क्रममा गैराती पर्सा जिल्लाको विभिन्न 6 स्थानमा आगलागी भएको छ। आगलागीमा परि 1 किशोरीको जलेर मृत्यु भएको छ भने आगलागीबाट लाखौंको क्षति पुगेको छ। दीपावली गर्न बालिएको दियोबाट घरमा आगो सल्कँदा पर्साको बहुदर माई नगरपालिका वडा नम्बर 8 स्थित रामनगरी निवासी मनभोज शाहकी छोरी 15 किशोरी मना कुमारी शाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उदयपुरको उदयपुर गढ़ी गाउँपालिका 7 नेपाल टारमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। आज बिहान 9P472 नम्बरको मोटरसाइकलले पैदल यात्री उदयपुर गढ़ी गाउँपालिका 7 बस्ने 18 निर्मला विकलाई ठक्कर दिँदा उनी गम्भीर भई उपचारका क्रममा निधन भएको हो। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक नेपाली परम्परागत तथा बौद्ध कला र संस्कृति झल्कने गरी नेपाली विहार निर्माण भइरहेको छ। करिब 20 करोड़ रूपियाँको लागत अनुमान गरिएको परम्परागत बौद्ध विहारको शैलीमा नेपाली वास्तुकला प्रयोग गरी निर्माण भइरहेको छ। रूपन्देहीबाट संवाददाता राम प्रसाद आचार्यको यो रिपोर्ट।
नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाविहार निर्माण गरिरहेको छ। 2068 सालमा लुम्बिनी विकास कोषबाट जग्गा प्राप्त भएपछि विहार निर्माण शुरू गरिएको हो। लुम्बिनीमा निर्माण भइरहेको विहार नेपाल मण्डलभित्रको परम्परागत बौद्ध विहारहरूको शैलीमा बनिरहेको छ। लुम्बिनीमा 1 दर्जन भन्दा बढी विदेशी लगानीमा बनेका विहारहरूमा म्युजियम सहितका विभिन्न कला प्रयोग गरिएको छ। तर अहिले बनिरहेको यो नेपाली विहारमा सबै बौद्ध ग्रन्थ र शास्त्रमा आधारित रहेको छ। यो नेपालको आफ्नै किसिमको वास्तुकला भएको नेपाल परम्परागत बौद्ध धर्म संघका उपाध्यक्ष मानिक रत्न साक्य बताउनुहुन्छ।
यो विहारमा भएका जति पनि कलाकृतिहरू छन् तिनीहरू सबै बौद्ध ग्रन्थ बौद्ध शास्त्रमा आधारित छन्। त्यस्तै यो नेपालको आफ्नै किसिमको वास्तुकला हो। ती कलाहरूले नेपालको आफ्नै पहिचानलाई प्रस्तुत गरेको छ।
ललितपुर र भक्तपुरमा लिच्छविकालदेखि नै यस्ता किसिमका बौद्ध विहारहरूको निर्माण हुँदै आएको छ। नेपाली परम्परा अनुसारको इटा प्रयोग गरी बनाइरहेको यो विहारको 2 तलामा झ्याल ढोका राख्ने र फिनिसिङ काम जारी रहेको मूर्तिकार अनिल साक्य बताउनुहुन्छ।
नेपाली संस्कृति झल्किने कास्तकला अनुसार जस्तै आँखी छ्याल, पशुको छ्याल, विमान छ्याल, त्यसपछि टुनाल भयो, ढुङ्गाको काम हेर्दाखेरि जस्तै सिंहहरू भयो, ढुङ्गाको मूर्ति भयो, चाछी इँटा भयो, एकदम नेपाली टाइप संस्कृति झल्कने बिहार बनेछ लुम्बिनीमा।
अहिलेसम्म बिहार निर्माणका लागि कुल 14,59,00,000 खर्च भइसकेको छ। निर्माण सम्पन्न गर्न करिब 20 करोड़ रुपियाँ खर्च लाग्ने बताइएको छ। यो बिहार निर्माण सम्पन्न भएपछि दैनिक रूपमा नेपाली र बौद्ध परम्परा अनुसार पूजापाठ हुनेछ भने सर्वसाधारण र लुम्बिनी आउने पर्यटकको लागि खुल्ला गरिनेछ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि।
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे हजुरको एनटिसी सिम छँदैछ त्यसैमा राखेको मेरो लागि लिउला अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे
ओहो स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पीर लागेको थियो अब भने ढुक्काउने भो
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ अब केही अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकहरूले वाशिङटन डीसीमा र्याली गर्दै राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दावीको समर्थन गरेका छन् अति दक्षिणपन्थी समूहका सदस्यहरू सामेल सो प्रदर्शनमा केहीले हेलमेट लगाएका थिए भने केहीले गोली छेक्ने ज्याकेट समेत लगाएका थिए राष्ट्रपति निर्वाचन विपक्षी डेमोक्रेट उम्मेद्वार जो बाइडेनले जितिसक्नु भएको छ तर राष्ट्रपति ट्रम्पले अझै आफ्नो हार स्वीकारिसक्नु भएको छैन युरोपमा कोविड 19 को दोस्रो लहर चलिरहेका बेला विभिन्न राष्ट्रहरूले फेरि धमाधम लकडाउन शुरू गरेसँगै अस्ट्रियाले पनि दुई हप्ता भन्दा लामो लकडाउन लागू गरेको छ अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले नागरिकहरूलाई घर बाहिर ननिस्केर कोविड नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभएको छ उहाँले विद्यालयहरू पनि बन्द रहने र विद्यार्थीले घरमै रहेर सिक्ने बताउनुभयो अस्ट्रियामा दैनिक 9,500 जति नयाँ संक्रमितहरू थपिरहेका छन् अस्ट्रियामा 1,91,000 संक्रमित हुँदा करिब 1,700 ज्यान गइसकेको छ इरानले अन्तर्राष्ट्रिय आतंककारी समूह अल कायदाका नेता गत अगस्तमा तेहरानमा मारिएको भन्ने खबरको खण्डन गरेको छ अमेरिकाको द न्यूयोर्क टाइम्स पत्रिकाले अमेरिकाको आग्रहमा इजरायली जासुसहरूले तेहरानको सड़कमा अल कायदाका दोस्रो नम्बरका नेता अब्दुल्लाह अहमद अब्दुल्लाहलाई गोलीहानी मारेको समाचार छापेको थियो इरानले आफ्नो मुलुकमा अल कायदाका कुनै नेता बस्ने नगरेको प्रष्ट पारेको छ अब्दुल्लाहलाई सन् 1998 अफ्रिकामा रहेका अमेरिकी दूतावासहरू आक्रमणको योजना बुनेको आरोप लाग्दै आएको छ द न्यूयोर्क टाइम्सले अबु मुहम्मद अल मर्सीको नामले समेत चिनिने अब्दुल्लाहलाई छोरीसँगै हिँडिरहेका बेला मोटरसाइकलमा आएका दुईजनाले बाबु छोरीलाई नै गोलीहानी हत्या गरेको जनाएको थियो पत्रिकाले इरानले सो घटनालाई लुकाउन खोजेको पनि सो पत्रिकाले लेखेको छ र उत्तरी इथियोपियाको टाइग्रे क्षेत्रबाट इरिट्रियातर्फ रकेटहरू प्रहार भएको छ द्वन्दग्रस्त टाइग्रे क्षेत्रमा सरकारी सेना र प्रान्तीय सत्तारूढ़ दल टाइग्रे पीपुल्स लिबरेशनबीच तनाव बढ़िरहेको छ इरिट्रिया संघको सीमा क्षेत्रमा भइरहेको सो संघर्षमा टाइग्रे पीपुल्स लिबरेशन फ्रन्टले अमास क्षेत्रको दुई स्थानमा पनि क्षेप्यास्त्र प्रहार गरेको थियो प्रान्तीय सरकार र संघीय सरकारबीच एक महिनादेखि सशस्त्र संघर्ष चर्किरहेको छ टाइग्रेमा भएको भिडन्तले सुडान समेत प्रभावित भई त्यहाँका 17,000 मानिस विस्थापित भएका छन् समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक तिहार अन्तर्गत आज गाई पूजा गाईलाई मिठो खानेकुरा खुवाई पूजा गर्दै मनाइँदै गोवर्धन पूजा पनि आजै आजदेखि नेपाल सम्वत 1141 प्रारम्भ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङटन डीसीमा र्याली राष्ट्रपति ट्रम्पले अझै पराजय स्वीकार्न बाँकी यो सँगै दिउँसो 3 बजेको समाचार यहीँ पूरा हुन्छ अर्को समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ हवस् त नमस्ते